इसका फायदा ये होगा, सेकंड पोजिशन पहले से काफिल था और फिर इस्लाम में दाखिल हुआ तो उसको मुतालबा नहीं किया जाएगा कि अपने दूसरे की जमाने की सरकार बता कर। या इसी तरह से एक शख्स पहले मुस्लिम था, बीच में मुर्तद हो गया, फिर उसके बाद इस्लाम लाया, जमाने इर्तिदाद यानी जितने दिन तक इस्लाम से फिरा रहा उसकी जकात उससे ना वसूल की जाएगी ना मुतालबा किया जाएगा। आकिल होना दूसरी शर्त है। पागल और मजनू ना होना, दीवाना ना होना, चाहे उसके दिमाग में किसी मर्ज की वजह से खलल हुआ हो उस पर जकात नहीं हो। सिर्फ इतना फर्क है कि अगर दिमाग में खलल बालिग होने के बाद हुआ है तो उसको जुनूने गैर असली कहते, और बालिग होने से पहले हुआ है तो जुनूने असली कहते। तो जुनूने असली पर तो कभी भी जकात वाजिब नहीं होगी अगर से वो मालदार हो, लेकिन जुनूने गैर असली जो बालिग होने के बाद में लाइक हुआ है तो अगर पूरे साल रहता है जुनून तब तो जकात वाजिब नहीं होगी। लेकिन साल में कभी पागलपन होता है कभी नहीं होता है तो उस पर जकात वाजिब होगी। बालिग होना तीसरी शर्त है। इस्लाम के दीगर अरकान की तरह यहाँ भी बुलूगियत शर्त है। बच्चा अगर मालदार है तो उससे जकात वसूल नहीं की जाएगी और ना उसकी पेशगी जकात अदा होगी। मसलन यूं कहे बालिग होने के बाद, मैंने अपने बचपन के जमाने में 3-4 साल की जकात पेशगी अदा कर दी थी, अब 3-4 साल तक नहीं अदा करूंगा, उसका कहना दुरुस्त नहीं होगा। जकात में क्योंकि एक खसूसियत यह है कि जब पेशगी अदा हो जाती है तो बालिग होने के बाद ही उसकी जकात की अदायगी शुमार होगी, उससे पहले नहीं। चौथी शर्त है आजाद होना। आजाद मतलब किसी का गुलाम ना हो, या गुलाम से मुराद वो जिनकी शरीर तो शरीर उपरोक्त हुआ करती थी, आज के काम करने वालों की तरह नहीं जो पैसा लेकर रखा लेकर अलग हो जाते हैं। गुलाम से मुराद जिसको आका ने खरीदा हो और उसकी कोई मिल्कियत ना हो, पुराने जमाने में हुआ करता था, अभी तकरीबन ना पैद। पांचवी शर्त यह है साल पर माल भर साल एक माल पर साल भर गुजर जाना, कोई माल मालियत है हमारे पास साल भर गुजर जाना पर जरूरी है। एक साल तक होने से पहले उस पर जकात नहीं है। छठी शर्त यह है कि माल का शुरू और आखिर साल में निसाब के बराबर होना या निसाब से ज्यादा होना, ये बहुत अहम शर्त है। लोग इसमें कोताही कर जाते हैं, समझते नहीं है। एक मतलब जो हमारे पास माल आया तो निसाब की बकद था, बीच में कम हो गया और फिर अखीर साल में फिर निसाब की बकद है तो उस पर जकात वाजिब होगी। और शुरू और आखिर में निसाब अगर है तो बीच दरमियान में जो आएगी माल, हर एक माल पर साल का गुजरना जरूरी नहीं है, जहाँ भी थोड़ा कोताही हो जाती है समझते हैं कि मेरे पास तो अभी ये माल तो चंद दिनों पहले आया है पर कैसे जकात दे, फिर तो साल गुजर ही नहीं। अगर ऐसा शरीयत ने हुक्म लगा दिया होता तो कई जकात के उससे निसाब बनाने पड़ते। मसलन कोई माल कभी आ रहा कोई कभी आ रहा, इसलिए शरीयत ने एक हुक्म लगा दिया इस साल एक मरतबा जब माल आया उसके बाद बीच में दरमियान में आता रहे, आखिर में जितना हुआ आखिर का एतबार होगा। माल एक शर्त यह है कि माल का कर्ज से महफूज होना, चाहे वो कर्ज ऐसा हो कि जिसका बंदों से बंदों की तरफ से मुतालबा हो सकता हो چاہے حقوق اللہ میں سے ہو یا حقوق العباد. حقوق اللہ کا قرض وہ شمار ہوتا ہے جیسے زکات عشر وغیرہ. حاکم وقت یا خلیفہ وقت اس کو جو ہے وصولیابی کے لیے آدمیوں کو مقرر کرتا ہے اور وہ وصول کے لاتے ہیں, مطالبہ ہوتا ہے. اسی طرح سے بندوں کے حقوق جن کا مطالبہ ہو سکتا ہے, کسی کا قرض ہے یا جو ہے بیوی کا مہر, بعض دفعہ لوگ مہر کو ادھار بنواتے ہیں, تو ایسے حقوق ایسے قرض جن کا مطالبہ ہو سکتا ہے بندوں کی طرف سے, اس پر زکات نہیں ہے. اگر یہ سارے مال زکات میں قرض میں ختم ہو جائے, لیکن اگر قرض ختم کرنے کے بعد کچھ بچتا ہے جو نصاب کے بقدر ہے تو اس پر زکات ہوگی. اور وہ حقوق جن کا بندوں کی طرف سے مطالبہ نہیں ہو سکتا اس پر زکات ہے. مثلاً روزے کا یا قسم کا کفارہ ہے اور اتنی مقدار میں ہے کہ اس پر زکات واجب ہو جائے. کسی نے قسم کھا کھا کے توڑ رکھی ہے تو کون پوچھنے جاتا ہے, قسم کھائے سے توڑے پوری نبھائے گی اس کو نکالے. یا اسی طرح سے روزے توڑ رکھے ہیں تو اس کا کفارہ ہے اور اتنی مقدار میں ہے کہ اس پر زکات واجب ہو سکتی ہے, تو اس کو زکات ادا کرنی پڑے گی اگر کہ وہ کفارے کا مال اس کے ذمے ہے, کیونکہ اس کا مطالبہ نہیں ہوتا ہے. بھائی کسی نے قسم کھائی توڑی اس کے اوپر ہے, کوئی اس کو حاکم یہ نہیں کہہ سکتا کہ تم کفارہ ضرور ادا کرو, اس کی دیانتداری پر ہے. اسی طرح سے حج کے لیے اگر کسی نے رقم رکھی ہے, حج کی نیت کر رکھی ہے اور رقم بھی رکھی ہے, اس کے اوپر واجب بھی ہو گیا, کیونکہ اس کا بھی مطالبہ کسی کی طرف سے نہیں ہوگا, تو حج کی رقم رکھی ہوئی رقم پر بھی زکات واجب ہے اگر سال بھر اس پر گزر جائے. زکات کی واجب ہونے کے لیے ایک شرط یہ ہے کہ مال اپنے حوائج اصلیہ اصلی ضرورتوں سے زائد ہو. اس طرح سے پہننے کے کپڑے اور رہنے کے مکان اور سواریاں, اسی طرح سے کارخانوں کے اندر مشینریاں اور کاریگروں کے اوزار, اسی طرح سے عالم دین کی کتابیں, اگر سے وہ نصاب کو پہنچتی ہیں, ان ساری چیزوں پر زکات ہے. لیکن اگر کوئی گھر کو خریدتا بیچتا ہے, اوزار کو خریدتا بیچتا ہے, تو اس پر زکات واجب ہے. مال کا اپنے اور وکیل کی ملکیت اور قبضے میں ہونا یہ بھی شرط ہے. بعض دفعہ مال ہمارا رہتا ہے, کہتے ہمارا اتنا مال یہاں پر صاف ہوا, ملکیت میں ہے قبضے میں نہیں, اور قبضہ شرائط کے ساتھ ہوتا ہے, جیسے رہن کا ہے یا اسی طرح غلام کا. غلام بعض دفعہ شرط کر لیتا ہے اپنے آقا سے کہ میں اتنا روپیہ کما کے دوں گا, چھٹکارا پا لوں گا, تو وہ اس کا مال نہیں ہوتا, وہ آقا کا شمار ہوتا ہے, یا دونوں میں سے کسی ایک کا متعینہ طور پہ نہیں ہوتا. تو رہن رکھی ہوئی چیز پر نہ تو مالک پر زکات ہے, نہ رہن رکھنے والے پر, اور نہ جس کے پاس رہن رکھا گیا, کیونکہ کوئی ایک کی نہ تو پوری ملکیت میں ہوتا ہے نہ قبضے میں ہوتا ہے. تو ملکیت اور قبضے کا ہونا دونوں ساتھ ساتھ ضروری ہے, چاہے اپنے چاہے وکیل کی. وکیل سے مراد ہے جس کو ہم نے ذمہ دار بنا دیا ہو اپنے مال کی دیکھ ریکھ کے لیے, آج کے دور میں اس کو مینیجر کہتے ہیں. اسی طرح سے زکات واجب ہونے کے لیے ایک شرط یہ ہے کہ اس کے اندر تین خصوصیتیں پائی جاتی ہو, تین سکتے نقدیت جیسے سونا چاہیے, اور سومیت بڑھوتری, اور تیسری شرط ہے نیت تجارت. سونے چاندی میں بہرحال زکات ہے, اور کوئی ایسی چیز لے رکھی ہے جس کی قیمت بڑھتی رہتی ہے تو اس میں بھی زکات ہے. یا اسی طرح سے پہننے کھانے استعمال کرنے کی چیزیں تھیں لیکن اس میں ہم نے نیت کر لی تجارت کی, مثلاً زمین خرید رکھی ہے, ایسے یوں ہی اگر خرید رکھی ہے کہ اس میں مکان بنائے گا किराए पर देगा तो बात जुदा गाना है, लेकिन अगर इस नियत से खरीद रखा है कि आगे कीमत बढ़ेगी तो मैं बेच दूंगा, तो उसकी जकात हर साल बढ़ोतरी कीमत के साथ अदा करनी होगी, खरीद पर नहीं, क्योंकि हर साल उसकी कीमत बढ़ रही है। सुभान अल्लाह।